من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فاعلم أنه لا إله إلا الله واستغفر لذنبك وللمؤمنين والمؤمنات والله يعلم متقلبكم ومثواكم. صدق الله العظيم. برادران اسلام، اخواتین اسلام، تزکیہ کے معنی پاکی کیا ہے؟ بس ایسے چلو تب
where the Nayam of the Quran and start from this, with the word tazkiyah meaning means cleansing of oneself.
Paaki kis cheez se?
To cleanse oneself from what?
Aur paak hone ka Allah paak ke yahan kya matlab hai?
What is the meaning of cleansing, of to being cleansed in the sight of Allah subhanahu wa ta'ala?
Hame wo paaki matloob hai jo Allah ke yahan matlab.
We should desire, and the objective and the aim is that cleansing that is considered being cleansed in the sight of Allah subhanahu wa ta'ala.
Har cheez apne zaat mein chahe kitni hi bad condition mein ho, apne ko paaki samajhti hai.
No matter in whatever worst condition a thing or an item or a person is, but itself it considers itself clean and paak.
Qiladat ke mein paaye jane wale keede se agar puchenge ki tu napaak hai kya, to bole main to paak hoon.
If an insect that stays with an impurity, somebody asks that insect that are you impure, is to you, the reply will be, no, I'm a pure being. And if you see apparently there is no impurity on it,
to paaki se kya murad hai?
Now what is the meaning of cleansing?
حضور پاک صلی اللہ علیہ وسلم کو اللہ پاک نے انسانیت کو پاک کرنے کے لیے بھیجا.
Allah sent Rasulullah sallallahu alaihi wasallam to cleanse the entire humanity.
یہ پاکی شروع ہوتی ہے یقین کی پاکی سے.
And this cleansing begins from the root. Yes, it begins from the cleansing of the
یقین.
Of the cleansing of the belief and conviction.
یقین کی ناپاکی کیا ہے؟
Now what is the purity of belief and faith?
کیونکہ چیز اپنی ضد سے پہچانی جاتی ہے.
Because a thing is recognized best with it from its opposite.
آپ یقین کی ناپاکی کو میں اور آپ سمجھیں گے تو پھر یقین کی پاکی کو بھی سمجھیں گے.
When we will understand initially the impurity of faith and belief, then we will understand what its cleansing is.
کسی بات کو جان کر اپنے دماغ میں بٹھانا، دل میں بٹھانا، یہ یقین ہے.
To understand, to know one thing and then to embed it, place it in one's heart and mind, this is yaqeen, this is faith.
اب یقین کی ناپاکی یہ ہوتی ہے کہ جو خلاف واقعہ بات ہے وہ دماغ میں بٹھا دی.
And the impurity of faith and belief is something is against the facts, something is against the reality, but a person accepts it and puts it in his heart.
اور یہ ایک کامن چیز ہے، سمجھ میں آنے والی بات ہے کہ واقعتاً خلاف واقعہ بات تو گندگی ہوگی.
And it is very easily understood, it's common sense, that something that is against the facts and reality is impurity in itself.
اور یہ روحانی گندگی اور پاکی جو ہے فزیکلی مادی گندگی اور پاکی سے بہت الگ ہوتی ہے.
And the spiritual impurity is far different. It's not as the same as the physical impurity.
جتنی زیادہ لطیف چیز ہوتی ہے اس کی تاثیر اتنی زیادہ ہوتی ہے.
It depends on the delicacy of a thing. The more delicate a thing is, the more sensitive and effective it is.
اگر پہاڑوں جیسی فزیکل گندگی ہو اور ایک ڈراپ کے جیسی اسپرچل گندگی ہو، وہ پہاڑوں پہ غالب ہو جائے.
If the physical impurity is as huge as mountains and the spiritual impurity is as less as a drop, this drop is far greater than the huge mountains, in fact.
تو یقین کی گندگی یہ ہوتی ہے کہ جو خلاف واقعہ بات ہے وہ آدمی کے دماغ میں ہو.
And the purity of yaqeen and faith and belief is once again to put in one's mind and heart something that is against the facts.
انسان جب اس دنیا میں آنکھ کھولتا ہے انسان جب اس دنیا میں آنکھ کھولتا ہے
when a person opens up his eyes in this world,
اور اس دنیا میں بہت کچھ ہوتا ہوا دیکھتا ہے
and sees a lot of things going on in this world,
تو یہ جو بہت کچھ ہوتا ہوا وہ دیکھتا ہے یہ خلاف واقعہ ہے, بہت چیزوں سے ہوتا ہوا دیکھتا ہے.
So now he's seeing many things going on and he sees things happening from anything. So now this is against the facts, the things are being said.
اس لیے یہ یقین کی گندگی ہوتی ہے اور اس کے بعد اس کے پاس ذریعہ نہیں ہے یہ جانے کے اس کے پیچھے ہاتھ کس کا ہے.
Now this understanding that things are happening because of other things, this is the impurity of the yaqeen and of the faith and belief, and he doesn't have any way to recognize his fault, his mistake, that there is a being, there is a hand behind all these things.
دونوں پیر اصل میں پھول جاتے ہیں شوگر کی وجہ سے, اس لیے وہ پتہ نہ سکتا ہے. اب وہ گول پھر رہا ہے, اس کو مجھے پکڑنا پڑے گا, چل یہ رہتی ہے پتہ. اس لیے اللہ پاک نے اپنا علم بھیجا.
That's why Allah subhanahu wa ta'ala sent down to reveal his knowledge.
اور اللہ کا علم صحیح ہوتا ہے.
And the knowledge of Allah subhanahu wa ta'ala is 100% correct and perfect.
اللہ کے علم کی بڑی خصوصیات ہیں.
And there are many qualities and attributes of the knowledge of Allah.
اللہ کا علم یقینی ہوتا ہے, اس میں شک نہیں ہوتا.
The knowledge of Allah subhanahu wa ta'ala is 100% in real, there is no
doubt.
اللہ تعالیٰ کا علم کامل ہوتا ہے, ناقص نہیں ہوتا.
The knowledge of Allah subhanahu wa ta'ala is 100% meaning it's perfect and there is no deficiency in it.
اللہ پاک کا علم قطعی ہوتا ہے, اس کے اندر جو ہے نا تدریج نہیں ہوتی.
The knowledge of Allah subhanahu wa ta'ala is complete from the beginning as a student goes step by step ahead, meaning steadily, there is no such thing as going from the beginning to the end, it's perfect from the beginning.
اس لیے اللہ کے پاس past اور present اور future تینوں ایک ہی چیز ہے.
That's why when something is perfect from the beginning, there is no such thing as past, present and future in it. It's the same from the beginning. So that's why in the sight of Allah, there is no past, present and future. Everything is the same.
اس لیے اللہ کا علم واقعے کے مطابق ہوتا ہے.
That's why the ilm of Allah subhanahu wa ta'ala is according to reality.
جو ہے جیسا ہے وہی وہ بتاتا ہے.
Whatever a thing is, no matter how it is, this is what Allah tells us.
تو اس لیے انبیاء علیہ الصلوۃ والسلام سب سے پہلے اللہ کے علم کھلا کے یقین کے مطابق بات سمجھاتے ہیں.
That's why انبیاء علیہ الصلوۃ والسلام used to bring the knowledge of Allah subhanahu wa ta'ala and make it understand and teach it to other people based on the yaqeen and faith.
اس لیے اس کا نام علم, اس کا نام ایمان ہے.
And that's why we call it faith and iman.
ایمان کیا ہے؟ علم بلا ریب. حافظ ابن قیم نے ایمان کی تعریف کی ہے علم بلا ریب, ایسا علم جس میں شک نہ ہو.
What is iman? What is faith? Knowledge without any doubt in it.
کیونکہ اللہ کا جو علم ہوگا وہ یقینی ہوگا.
Because the knowledge of Allah subhanahu wa ta'ala is for sure.
تو اس لیے سب سے پہلے تزکیہ جو شروع ہوتا ہے اسلام میں اللہ کی طرف سے وہ فکر کا تزکیہ ہوتا ہے.
That's why the first tazkiya, the cleansing that is in Islam is the cleansing of the mind of the thing.
وہ قلب کا تزکیہ ہوتا ہے, قلب عقیدہ بیٹھنے کی جگہ ہے.
And it's the cleansing of the heart because the heart is the place where a belief settles down.
وہ عقل کا تزکیہ ہوتا ہے کہ چونکہ عقل میں سب سے پہلے جو چیز جمع کرتی ہے وہ یہ ہوتی ہے.
And it's the cleansing of the brain also, of the intellect also, because the place where the thing settles down first is the intellect.
ویسے بہت کم لوگ اس بات کو جانتے ہیں کہ عقل کا تعلق دل سے ہے.
Very few people know that the intellect, the brain, the mind is connected to the heart.
ہم لوگ ہم قلوب یفقہون بها, قرآن پاک میں کیا ان کے پاس دل ہے جس سے وہ سمجھے, تو سمجھنے کا تعلق تو دل سے ہو.
Allah says in the Quran verse nearest meaning, do they have the heart through which they understand? So this means understanding is for the mind, but it's connected to the heart.
اور اس کا اصل مرکز دل ہی ہے.
And the real center of this thinking and understanding is the heart.
اس لیے کہتے ہیں کہ دل بادشاہ ہے اور دماغ وزیر ہوتا ہے.
That's why it's said that the heart is the king and Mai is the
Nadir.
Nadir is the wife. Is the vice, is the prime minister.
इसलिए सही यकीन जो होता है वो फिक्र का तज़किया होता है.
That's why the real, the correct yakin, the perfect yakin is the cleansing of the heart.
इसीलिए ईमान की जो चीज बरखिलाफ है कुफ्र और शिर्क ये सबसे बड़ी गंदगी.
That's why disbelief in Allah and polytheism is the biggest form of impurity.
إن الشرك على ظلم عظيم. शिर्क जो है वो बहुत बड़ा ज़ुल्म है.
Allah says in the Quran, indeed disbelief in Allah, polytheism is the biggest type of oppression.
क्योंकि उससे बड़ा कोई झूठ नहीं.
Because there is no bigger than disbelief in Allah.
क्योंकि वो वाकई के खिलाफ है, हकीकत के खिलाफ.
Because this disbelief in Allah is against reality.
और झूठ जो है ना गंदगी होती है.
And a lie is an impurity.
और इतनी गंदगी होती है कि एक कॉमन झूठ किसी के मुंह से निकले तो उसकी बदबू से फरिश्ता 2 माइल दूर भाग जाता है, बर्दाश्त नहीं कर सकता.
शरीफ का मफहूम है. The mafhoom, the Lord is meaning of a hadith of Rasulullah sallallahu alaihi wasallam is that the common lie, its effect is, its impact is so much when a person speaks a lie, the angels go 2 miles away from it.
Mara Inam al Hasan sahab rahmatullah alaihi se maine ek baat suni.
The Sheikh said, I heard a thing from Mara Inam al Hasan sahab rahmatullah alaihi.
फरमाया कि जब झूठ बोला जाता है तो हवा खराब हो जाती है.
He used to say when a lie is uttered, is spoken, the entire atmosphere becomes contaminated.
और जब गीबत की जाती है तो पानी खराब हो जाता है.
And when a person backbites, the water gets affected and contaminated.
और झूठ और गीबत की वजह से जो आबो हवा खराब हुई उससे जो बीमारी आई वो दवाओं से नहीं जाती.
And because of the backbiting and the lie combined, the entire atmosphere, air and water got contaminated. Because of this contamination, the disease came in that disease cannot be cured with medicine.
और जब उससे पैदा होने वाली एक बीमारी का इलाज करते हैं तो वो अपनी शेप बदल के दूसरी में आ जाता है.
When a person tries to cure that disease through one avenue, it changes its form and shape and comes in another form.
इसलिए इस वक्त पूरे आलम में मेडिसिन की कसरत के बावजूद बीमारियों की कमी नहीं.
That's why in the world today, no medicine is increasing every day, but likewise it is in no comparison based on the types of disease.
क्योंकि बीमारी तो शेप बदलती रहती है.
Because diseases keep on changing their forms and shapes.
क्योंकि वो एक नहुसत होती है.
Because this is an evil effect.
वो एक अल्लाह ताला की नाराजगी का असर होता है.
It's an effect of the wrath and the displeasure of Allah subhanahu wa ta'ala.
जैसे अल्लाह जब नाराज हुए फिरौन से और फिरौनियों से.
When Allah subhanahu wa ta'ala was not happy to him, was angry with Fir'aun and his followers.
तो फिरौन पर मुसीबतें आनी शुरू हुई.
Calamity started coming on Fir'aun.
तो फिरौन एक मुसीबत पर ये समझता कि किसी तरह ये टल जाए.
On every calamity, Fir'aun would think that how could I divert.
हत्ता के आखिर में मूसा अलैहि सलाम से दरख्वास्त करता.
At the end he would request Musa.
या मूसा ادعُ لنا ربك.
वो मूसा अलैहि सलाम ने एक दुआ की और
अल्लाह ने कशफ्त अन्ना रिज़्ज़ा لنؤمنن لك ولنرسلن معك بني اسرائيل.
If you believe, if Allah takes this calamity away from me, I will believe in Allah also and I will give you Bani Israel also.
पैगंबर बड़े शफीक होते हैं.
And the Prophet, the Prophet sallallahu alaihi wasallam are very merciful.
उनमें बहुत सब्र होता है.
They have a very high level of patience.
वो हमेशा चांस देने के आदी होते हैं.
They keep on giving chances and opportunities.
वो सोचते हैं कि शायद मान जाए कमबख्त.
So they would think that maybe he would believe.
वो अल्लाह से हाथ जोड़ते के परवरदिगार ने मुसीबत इसकी दूर करो.
They would supplicate to Allah subhanahu wa ta'ala to take away this calamity from him.
तो दुआ से दूर हो जाती है वो तकलीफ.
Now through that dua, that supplication, the calamity would go away.
तो फिरौन कहता जब ठीक हो जाता इसका क्या सबूत है कि तेरी दुआ से मैं ठीक
हूँ.
ये तो हालात हैं, कभी गर्म कभी नरम.
These are the situations in this world, sometimes in our favor, sometimes against us.
तो फिर फौरन थोड़े दिन में क्या होता कि वही अल्लाह ताला की नाराजगी दूसरे शेप में आ जाती.
In the next few days, the same wrath of Allah would come in a different form and shape.
9 मरतबा ऐसा हुआ है.
9 times it happened.
وَلَقَدْ آتَيْنَا مُوسَىٰ 9 آيَاتٍ بَيِّنَاتٍ.
It happened 9 times and this was given to Musa.
فَأَرْسَلْنَا عَلَيْهِمُ الطُّوفَانَ وَالْجَرَادَ وَالْقُمَّلَ وَالضَّفَادِعَ وَالدَّمَ آيَاتٍ مُفَصَّلَاتٍ. अजी इसी का तर्जमा करो, तुम लोग भी आदमी
तूफान
اور دم اور خون کا عذاب اور ضفادع مینڈکوں کا عذاب اس طریقے سے مختلف عذابوں میں اس کو گرفتار کیا جاتا تھا کیونکہ مصیبت شیپ بدلتی ہے
and this way he was contained in different types of the wrath of Allah because the musibah the calamity changes the form of
puri duniya mein insano par musibatein shape badla karti hain
that's why upon the entire humanity today also the calamities keep on changing the form
musibat ke musibat se najat paane ka zariya Allah se qareeb hona hai shakal badalna nahi
and the way to have salvation from this wrath of Allah azab of Allah is to purify yourself
یہ نہیں ہے کہ آپ ہندوستان پاکستان بنگلہ دیش میں ہوں گے تو مصیبت میں ہیں امریکہ آتی مصیبت ختم ہو جائے
گی
یہاں کسی اور کنٹری کے بھی ہیں تو وہ بھی شامل کر لیں صرف ہوتا یہ ہے کہ شیپ بدلی بھی ہوتی ہے وہاں کا ہیڈک الگ یہاں کا ہیڈک الگ ہیڈک دونوں جگہ
different type of problems in every country the headache is different we have a different problem there we have a different problem
wahan pe road kharab rehte the yahan road kharab nahi milenge aapko
back in our countries the roads were not
wahan pe load shedding hoti hai ya load shedding nahi hogi
lack of electricity there so this is not
wahan pani nahi milta zyada yahan pani ki kami nahi milegi
don't have what good water supply
wahan machhar makhi bahut honge ya machhar makhi nahi honge
lot of mosquitoes and flies back in our countries but this is not the problem
lekin ye to char hi musibatein thi wahan pe اور یہاں پہ چار میں زیرو کا اضافہ کرنا پڑتا ہے خالی بلس اگر ہم شمار کرتے بیٹھے تو کتنے 20 کے قریب تو بلس ہوتے اپنے ہر بل ایک مصیبت ہے اس واسطے کہ آپ کی طبیعت اچھی ہو یا خراب ہو آپ کو تو بل پے کرنا سبسٹیٹیوٹ نہیں ہے اس کا کوئی جیسے وہاں سبسٹیٹیوٹ تھا وہاں گیس نہیں ہے تو مٹی کے تیل پہ پکا لو مٹی کا تیل نہیں ہے لکڑی پہ پکا لو گھر میں نہیں ہے جنگل میں پکا لو وہاں سبسٹیٹیوٹ ہے ہر چیز کا اور سبسٹیٹیوٹ سے لائف ایزی ہوا کرتی ہے اور اس کی وجہ سے وہاں کا آدمی زیادہ ایزی لائف میں ہے
That's why the people back in our countries are in a much easier life than here.
Yahan aapko gaadi rakhna hi rakhna hai.
Here you have to keep a car.
Yahan aapko phone rakhna hi rakhna hai. Yahan aapko makan rakhna hi rakhna hai. Yahan pe aapko gas lena hi leni hai.
You have to buy it.
Yahan pe aapko heat leni hi leni hai.
You have to pay the bill.
Yahan pe aapko job karni hi karni hai.
You have to do a job here.
Ek musibat mein hota hai yahan ka aadmi.
Kitna
stress hai.
So much
کتنا ٹینشن ہے اس لیے بی پی یہاں زیادہ ہے شوگر یہاں زیادہ ہے خودکشی یہاں زیادہ ہوتی ہے نیند کی دوائی یہاں زیادہ لینی پڑتی ہے لوٹ مار یہاں زیادہ ہوتی ہے چند سال پہلے ایک آرٹیکل آیا تھا نیو یارک کے جو پولیس کا ڈپارٹمنٹ کا ہیڈ ہے اس نے دیا تھا اس نے کہا کہ کار چوری ہونے کے بعد 17 منٹ میں اگر پکڑی نہیں گئی تو پھر نہیں پکڑی جاتی اس لیے کہ 17 منٹ میں اس کے پارٹس بن کے وہ اپنی اپنی جگہ پہنچ جاتے ہیں 2-3 منٹ کی لائٹ چلی جائے تو ملینوں کی چوری ہو جاتی تو انسان کتنا اسٹریس میں ہے کیوں کرتا ہے کیوں لوٹ مچاتا ہے کیوں چوری ہوتی ہے کیوں مرڈر ہوتا ہے یہ ہیڈک ہے یہ مصیبتیں ہیں دنیا سمجھتی ہے کہ یہاں سے وہاں چلے جاؤ مصیبت جائے گی وہاں سے یہاں چلے جاؤ مصیبت جائے گی غریب سے امیر ہو جاؤ مصیبت جائے گی امیر سے غریب ہو جاؤ مصیبت اس سے نہیں جایا کرتی ये तो मुसीबतें आई हुई होती हैं बिमा कसबत अदिनास, लोगों के अमलों की वजह से। खैर ये बात तो मुझे इस पर याद आ गई कि हज़रत इनामुल हसन साहब रहमतुल्लाह अलैह का एक मलफूज याद आ गया कि झूठ से क्या होता है, गीबत से क्या होता है। इससे आप अंदाजा कीजिए कि अगर ऐसा झूठ बोला जाए जो आसमान और जमीन से बड़ा हो तो कितनी गंदगी नहीं फैली। क्योंकि शिर्क करना आसमान और जमीन से बड़ी गंदगी। और ये मैं नहीं कह रहा हूँ, कुरान पाक कह रहा
हूँ।
फरमाया कि जो लोग अल्लाह ताला का बेटा बोलते हैं क्योंकि वो शिर्क है, फरमाया उसका इतना वजन है, उसमें इतनी गंदगी है कि आसमान फट जाना चाहता है। जमीन फट जाना चाहती है और पहाड़ अपनी जगह पे ठहरना नहीं चाहता है। तकादु समावातु यतफत्तरना मिन वतनशक्कु अल-अर्ध वतखिर्रु अल-जिबालु हद्दा अन दअउ लिर-रहमान वलदा। وما ينبغي للرحمن ان يتخذ ولدا.
This is not appropriate for Allah subhanahu wa ta'ala. This is against the shan of Allah that we attribute sons to.
يسبني ابن آدم ولم يكن له ان يسبني. آدم کا بچہ مجھے گالی دیتا ہے اور اسے حق نہیں پہنچتا کہ وہ مجھے گالی دے.
Allah subhanahu wa ta'ala says in the hadith Qudsi that the son of Adam, meaning every the human being, they curse me and he has no right, he is not deserving of him.
اما سبه هو ایایا فقوله اتخذ الله ولدا، اس کا مجھے گالی دینا یہ ہے کہ وہ کہتا ہے کہ اللہ کا بیٹا ہوتا ہے۔ اسی لیے یہ اتنی بڑی گندگی ہے کہ اللہ نے یہ ڈیسائیڈ کیا ہے کہ جو انسان اس گندگی کو لے کر آئے گا اس کو میں معاف نہیں کروں گا۔ اندازہ کیجیے کہ وہ جو چاہے معاف کر سکتا ہے لیکن اس نے کہا کہ میں اس بارے میں تو یہ ڈیسائیڈ کر دیا ہوں کہ اس کو معاف نہیں کروں گا، الا یہ کہ وہ توبہ کر لے، کیونکہ ان کی شان میں کوئی کمی نہیں آتی، توبہ کرنے پر وہ صاف کر دیتے ہیں۔ اس سے ان کے رحم کا اندازہ کریں کہ وہ غصے میں آپ سے باہر نہیں ہوتے۔
This gives us the rahim, the mercy of Allah subhanahu wa ta'ala, that in other words, as we say in our words, he doesn't go out of control while he's angry.
Itni gandagi ke bawajood wo kehte hain ki are to jab isne mind badal diya is tarah.
Being such impure and a high level of impurity, still when he repents, Allah says he has changed his mind and will forgive.
70 saal tak but parasti aur shirk karne ke baad ek martaba bhi kalma bol de lekin sab saaf al islam yadihu ma kana qablahu.
70 continuous years of shirk polytheism with Allah, a person defends to Allah, Allah erases his guilt.
इसलिए सबसे पहली पाकी जो है मेरे दोस्तों वो ईमान की पाकी होती है।
So the first initial cleansing is the cleansing of iman and faith.
और पाकी जो होती है वो पाकी पाकी में फर्क होता है।
And there is a difference in every type of cleansing.
सफाई में जैसे फर्क होता है ना, सफाई सफाई में फर्क होता है तो पाकी पाकी में फर्क होता है।
Like how much a thing is clean, what's the level of his cleanliness, there's a difference in it.
Jitna zyada is ilm ke andar jo Allah se mutalliq hai, aadmi deep mein jayega, depth mein jayega, aur uski detail se mutalliq apne aap ko sanwarta chala jayega, apne dil ko, apne zehen ko, utna zyada iman ki paaki aur iman ka noor usko milta chala jayega.
Likewise, there is difference in the purification of the soul also. The more person dwells into this knowledge of purification of inner self, the more Allah subhanahu wa ta'ala opens up for him, the much higher level of purity he will attain.
Aur usi ke aitbaar se aadmi ki soch aur fikr hoti hai.
And based on this level of purity that is in there, this is the effect on his way of thinking also and on his heart.
Usi ke aitbaar se uske irade aur khwahishat hote hain.
And likewise, his desires also come into existence based on the level.
اور اسی کے اعتبار سے پھر اس کے اعمال ہوتے ہیں اور اسی کے اعتبار سے پھر اس کے اخلاق اور کیریکٹر ہوتے ہیں یہ سلسلہ پوری انسانی زندگی کو محیط ہو جاتا گھیر لیتا ہے. اس لیے بسم اللہ میں پاکی وہاں سے شروع ہوتی ہے. اسی وجہ سے اللہ تبارک و تعالیٰ نے سب سے پہلے ایمان کا مکلف کیا, ایمان پہ محنت کرو.
That's why the first responsibility that Allah has given all of us to do the effort on our iman.
تاکہ شرک کی گندگی سے آدمی دور ہوتا چلا جائے.
That's why our faith is purified and cleansed from the impurity of shirk.
اب یہ جو ایمان ہوتا ہے یہ سیکھنے کی چیز ہوتی ہے.
Iman and faith is something to learn.
اسی لیے قرآن پاک میں فعلم انہ لا الہ الا اللہ, اس کو سیکھو کہ لا الہ الا اللہ.
That's why and now iman is something to learn. Allah says in the Quran, knowledge to the nearest meaning, learn this, understand this reality that there is no one worthy of worship but Allah.
اب تزکیے میں بزرگوں کے پاس جو چیز ہوتی ہے وہ اسی کی ڈیٹیل ہوتی ہے.
Now when we say tazkiya, so these elders and the tabi'in have the details of this thing.
حضور پاک صلی اللہ علیہ وسلم صحابہ کو دعوت دیتے تھے پہلے.
Rasulullah sallallahu alaihi wasallam used to give da'wat, invite the sahaba.
یہ دعوت اجمالی ہوتی تھی.
This was a comprehensive da'wat.
پھر اس کے بعد اللہ تبارک و تعالیٰ کی اسماء و صفات کی تفصیلی دعوت ہوتی تھی.
Then he used to give a detailed da'wat regarding the names of Allah and the attributes of Allah.
تو اس پر اللہ تبارک و تعالیٰ کی جو توحید ہے اس کی تفصیلات میں لے جاتے تھے.
When these اسماء و صفات, attributes and names of Allah opened up, now the greatness of Allah subhanahu wa ta'ala, its details came out.
توحید ذاتی,
the oneness of Allah subhanahu wa ta'ala in himself.
توحید صفاتی,
the oneness of the attributes of Allah.
توحید افعالی, افعال فعل کام کے طور.
The oneness of Allah subhanahu wa ta'ala in his actions.
توحید آثاری, آثار جو کچھ دنیا میں ہے.
The oneness of Allah subhanahu wa ta'ala in the consequences and after effects.
ہم لوگ ایمان میں جاتے ہیں لیکن اتنے ڈیپتھ میں نہیں جاتے.
We go into iman but we don't dwell in so much yet.
صوفیہ لے جاتے ہیں وہاں تک.
حضور
پاک, حضور پاک صلی اللہ علیہ وسلم حضرات صحابہ کو پورا آخر تک لے جاتے تھے. جب پورا آخر تک جا چکا ہوتا ہے آدمی تو وہ مزکا ہو جاتا ہے. اور جب وہ مزکا ہو جاتا ہے تو وہ اللہ کا محبوب ہو جاتا ہے. اللہ پاک پاک ہیں, وہ صرف پاک کو ہی قبول کرتے ہیں.
اللہ سبحانہ وتعالیٰ is pure and he accepts that is pure.
اللہ تبارک و تعالیٰ کی خدمت میں پیش کی جانے والی, ان کے حضور میں پیش کی جانے والی یا پیش ہونے والی کوئی چیز میں ذرا سی بھی گندگی ہو تو وہ قبول نہیں کی.
Whatever is something that is presented in the court of Allah, even if it has slightest bit of impurity in it, Allah does not accept.
انسانوں کے پاس, انسانوں میں کوئی بڑا انسان ہے, آپ اس کو کوئی چیز دیں اور اس کے کارنامے پہ کچھ گڑبڑ ہو تو لے گو.
If we give something to a person of high status in this world and there is some problem, there is some deficiency of something on top of the gift, you will not accept it.
Aisa koi seb aapne kisi bade aadmi ko hadiye mein diya hai jiska ek kona sada hua hai?
If you give an apple to a person of high status and it's rotten from one side.
Isiliye har insaan ke zimme mein ye hai ki wo aisa insaan banne ki koshish kare ki wo andar bahir dono se paak ho jaye.
That's why it's the responsibility of every human being to do this effort that from inside and outside becomes pure.
Kyunki Allah Taala ke paas inside outside ek hi side hai.
Because inside and outside is the same for Allah.
Jo zahir, jaise zahir Allah ke paas zahir hai, waise batin bhi Allah ke paas zahir
hai. Like everything that is apparent in front of Allah, likewise our inner self is apparent in front of Allah.
Jaise hum rooh ko nahi dekh sakte magar Allah paak dekh sakte hain.
We cannot see the soul but Allah can see.
Hum dil ko nahi dekh sakte magar Allah paak dekh sakte hain.
We cannot see the heart but Allah can see.
ہم فکر کو نہیں دیکھ سکتے, سوچ کو اپنے, لیکن اللہ پاک دیکھتے ہیں. جو مادی چیز ہے وہ بھی اللہ دیکھتے ہیں, جو غیر مادی مجرد چیز ہے, لطیف چیز ہے, وہ بھی اللہ پاک دیکھتے ہیں.
Something that is tangible, Allah sees that also. Something that is not tangible, Allah sees that also.
اسی لیے فرمایا یعلم خائنۃ الاعین وما تخفی الصدور, جب آنکھ خیانت کرتی ہے تو میں اس کو بھی جانتا ہوں, اور آنکھ پکچر لینے کے بعد اندر جو گڑبڑ کرتی ہے اس کو بھی میں جانتا ہوں.
When the eye misuses itself and abuses itself, Allah says, I know this also. And after taking the picture and saving it in the heart, nobody knows about it. Allah says, I know that also.
Kisi ko nahi pata chal raha hota ki ek aadmi dekhne ke baad andar kya paka raha hai, magar wo dekhte hain ki ye kya paka raha hai.
Nobody outside besides you know what you are seeing and what you are saving on your heart, but Allah knows this.
کیوں؟ اس واسطے کہ اللہ کے پاس جو ظاہر ہے وہ ظاہر ہے، جو باطن ہے وہ بھی ظاہر ہے. اسی لیے اللہ تبارک و تعالیٰ ہر آدمی کے بارے میں، مرد ہو یا عورت، یہ چاہتے ہیں کہ وہ اندر باہر سے پاک ہو جائے.
That's why Allah wants from all of us, desires from all of us that our inner and outside everything should be pure.
اور انسان کی روح جو ہے وہ اصل پاک ہونے کی چیز ہے.
And the soul of a human being is the real thing that should be purified.
انسان کی جو فزیکل باڈی ہے وہ انسان کے اختیار میں صرف اس کے باہر کو پاک رکھنے کا ہے، اندر نہیں کر سکتا وہ کچھ.
The physical body of a human being, he is only capable of keeping it pure on the outside, he is not capable of keeping it pure on the inside.
مگر روح کے بارے میں یہ حکم ہے کہ وہ کر سکتا ہے. اسی لیے اللہ پاک چونکہ انسان کو اس کی طاقت کے بقدر مکلف و ذمہ دار بناتے ہیں، اندر کی ذمہ داری کچھ نہیں دی، فزیکل باڈی میں اندر کی نہیں دی ذمہ داری. چونکہ اندر کے حصے کو ویسا رکھ ہی نہیں سکتے جیسے اللہ چاہتے ہیں. کیونکہ خون ناپاک ہے، خون پورا نکال کے تو آپ مسجد میں آ نہیں سکتے. پیشاب کچھ نہ کچھ رہتا ہی ہے پیٹ میں، برار رہتا ہی ہے کچھ نہ کچھ پیٹ میں، اور مختلف قسم کی دسومت اور بسانگ بنا اور بدبو، ساری چیزیں پڑی ہوئی اندر. اس پر اللہ کا رحم دیکھو، آپ کو مسجد میں کھڑے ہونے دیتے ہیں.
In fact, that these purities are within us, Allah is so merciful, He is allowing us to stay in us.
کوئی بادشاہ ایسا نہیں کر سکتا کہ اس کو پتا ہو کہ باکس کے اندر کیا ہے پھر وہ اپنے ٹیبل پہ رکھنے دے.
No king in the world would allow a box to be presented and put in front of him when he knows that box contains impurities.
اس واسطے کہ اگر اس کے اندر کوئی گندگی بھری ہوئی ہو اور بادشاہ کو معلوم ہو کہ اس میں گندگی بھری ہوئی ہے، آپ رکھ سکتے ہو.
If a box is filled with impurity and the king knows that impurity is there, you are not able to.
اسی لیے اللہ کو غصہ آتا ہے جب انسان اکڑ کرتا ہے. اللہ فرماتا ہے انسان مما خلق، اس کو تو یہ دیکھنا چاہیے کہ وہ پیدا کس سے ہوا. ایسے ذلیل پانی سے، ناپاک پانی سے ہم نے اسے بنایا ہے. اس کے بعد تو اس کو سر ہی نہیں اٹھانا چاہیے میرے سامنے. ذلت سے اپنے سر کو زمین پہ ڈال دینا چاہیے. میں تو اس کو اپنا نام لینے کی اجازت دے رہا ہوں، یہی بہت بڑی بات ہے.
دس از انف دیٹ بینگ سچ امپیور آئی ایم الاؤنگ ہم ٹو اٹر مائی نیم.
اگر ہزار بار بشویم دہن دمشق گلاب بھلے ایک نام تو گفتن کمال بے ادبی. ایک بزرگ فرماتے ہیں کہ اگر ایک ہزار مرتبہ میں مشک اور گلاب سے منہ دھوؤں پھر بھی اللہ کا نام لینا بے ادبی میں ہی آئے گا اگر حقیقت میں جاؤں گا تو. مگر یہ اللہ پاک کی مہربانی ہے کہ وہ اجازت دے دیتے ہیں. اس لیے کہ ہزار مرتبہ بھی دھونے کے بعد جب بولو گے تو تھوک تو لگا ہوا ہی ہے نا منہ میں. اگر آپ کسی چیز کو اپنا تھوک لگا کے کسی کو پیش کر رہے ہیں کر سکتے ہو؟ کتنا اللہ تبارک و تعالیٰ کا کرم ہے اس انسان کے ساتھ میں کہ اس کی ظاہری جو اس کا جو ظاہری اسٹرکچر ہے وہ جیسا بھی ہے وہ قبول فرماتے ہیں. اسی لیے اللہ کے پاس اس ظاہری گندگی سے زیادہ باطنی بڑاپن ہے. کسی آدمی میں کبر ہو، بڑاپن ہو، وہ اس سے زیادہ گندا ہے. کیونکہ یہ ظاہری گندگی ظاہر ہے، لطافت نہیں ہے اس میں، اور اللہ پاک لطیف اللطیف ہیں. اس لیے فکر کی جو گندگی ہوگی، سوچ کی جو گندگی ہوگی، وہ ان کے پاس زیادہ پاور رکھتی ہے.
The impurity of the mind and intellect is more weaker in the sight of Allah subhanahu wa ta'ala as compared to the impurity of the body.
اس وجہ سے جتنا توحید آئے گی اتنی پاکی آئے گی.
That's why the more oneness and tawheed of Allah comes,
उसको दूसरे माना में ये कहते हैं जितने ईमान में कमाल आएगा उतनी पाकी आती चली
जाएगी.
इसलिए ईमान पर ही असल मेहनत होती है. इसीलिए सूफिया के पास भी ईमान पर ही मेहनत होती है. और अल्लाह पाक ने उनको ईमान का कमाल दिया हुआ होता है. इसलिए कि ईमान का कमाल मारिफत के कमाल के साथ जुड़ा हुआ है. मारिफत के कमाल में ये तमाम तौहीद की किस्में खुलती हैं. तौहीद ज़ाती को हम सब समझते हैं कि अल्लाह का बेटा बना देना, अल्लाह की बीवी बना देना, अल्लाह का पार्ट बना देना, अल्लाह का रिश्तेदार बना देना, ये जो है ना शिर्क ज़ाती कहलाता है. जैसे कि जिन्नात को लोगों ने अल्लाह का रिश्तेदार बताया है.
अजालो
बैन हो वो बैन जिन्नती नसबा. फरिश्तों को अल्लाह की बेटियां बना दिया. ईसा व उज़ैर को अल्लाह का बेटा बना दिया. ये ज़ात में शिर्क है अल्लाह की.
दिस इज द एग्जांपल ऑफ शिर्क ज़ाती एट्रिब्यूटिंग पीपल इन एट्रिब्यूटिंग अदर्स विद अल्लाह सुब्हानहू.
अल्लाह लम यलिद है व लम यूलद है.
अल्लाह सुब्हानहू व तआला हैज नॉट गिवन बर्थ टू एनीवन.
अल्लाह तबारक व तआला इसीलिए समद है.
दैट्स व्हाई अल्लाह इज सेल्फ सफिशिएंट.
जितनी समदियत आदमी पर खुलेगी उतनी तौहीद ज़ाती खुलेगी.
The more samadiyat opens up upon the people, the more tawheed is the oneness of the zat of Allah.
और सिफात के एतबार से अल्लाह तबारक व तआला की सिफात में कोई शरीक नहीं.
And as far as the attributes and qualities are concerned, nobody is with Allah in it.
आम ईमान वाले जो हैं उनके सोचने का अंदाज अलग होता है. खास ईमान वाले हैं उनके सोचने का अंदाज अलग होता है.
Common believers, their point of view is different, and the more pious believers, their point of view is different.
उनका अल्लाह तबारक वताला उनकी समझ के एतबार से एतबार कर लेते हैं, मान लेते हैं, कबूल कर लेते हैं.
Based on their level of iman and thinking, Allah accepts them.
जैसे अल्लाह सुनते हैं.
That as Allah hears them.
सुन तो हम भी रहे.
We are also listening.
तो अल्लाह की सिफत सुनने की है और हमारी भी है.
Allah has a quality of hearing and listening, and we have a quality of listening.
मगर ईमान वाला फर्क करता है अपने ईमान बचाने के लिए.
But a person who believes in Allah makes a difference in it to save his iman.
वो यूं कहता है कि वहु यस्मौ ला कसमईना. वो सुनता है लेकिन हमारे सुनने की तरह नहीं.
What does it mean that we differentiate to save our iman? We elaborate in this in these terms that his listening and his hearing is not as our listening.
उसका देखना हमारे देखने की तरह नहीं है. वो सुनता है हमारे सुनने की. वो सुनता है तो हम कान के मोहताज हैं, वो कान का मोहताज नहीं. हम सुनते हैं लेकिन हमारा सुनना लिमिटेड है. बहुत हम बहुत दूर की नहीं सुन सकते. हम बहुत गड़बड़ में नहीं सुन सकते. वो सुनता है दूर और करीब सबका बराबर. वो सुनता है जितनी भी गड़बड़ हो उसमें जो छोटी आवाज हो या बड़ी आवाज है वो दोनों उसके बाद बराबर. इस तरीके से ईमान बच जाता है. लेकिन हकीकत इससे भी कुछ आगे है. ये सूफिया जाते हैं आगे सफर करके. वो कहते हैं कि पूरी दुनिया में जो सुनता है वो वही सुना रहा है. जो देखता है वो वही दिखा रहा है. सुनने देखने का खजाना एक ही है सर. जो बोलता है वही कहलवाता है. ये सिफात वजूदी पूरे के पूरे एक तरफ से फाइज हो रहे हैं. एक नहर है पूरी कायनात में कि जिससे अल्लाह तबारक व तआला के इन सिफात कमाल की तजल्ली हो रही है. जिससे सुनने वाले सुनते जा रहे हैं, बोलने वाले बोलते जा रहे हैं, देखने वाले देखते जा रहे हैं.
दिस इज अ होल स्ट्रीम और अ रिवर ऑफ of these qualities of Allah subhanahu wa ta'ala and attributes and greatness of Allah. And the effect of this is those who are saying are, those who want to say are saying, those who want to hear are hearing, those who want to do all these things, what they are doing it because of it.
ऐसे ही तौहीद अफ़ादी होती है. मैं ज्यादा डिटेल में नहीं जा सकता क्योंकि मुझे टाइम का भी लिहाज रखना है. फेल में तौहीद, फेल में ईमान क्या है? हज़रत यूसुफ़ साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि आम मुसलमान तौहीद ज़ाती में और तौहीद सिफाती में यानी होता है, यानी शिर्क ज़ाती और शिर्क सिफाती नहीं करता. लेकिन अफ़ाल में ईमान वाला भी गड़बड़ कर देता है. इसी वास्ते आपने गौर किया होगा कि तबलीग वाले जहां से बात शुरू करते हैं वो ये करने वाली जात अल्लाह की.
That's why if you think and you listen to attentively, when the people who are the effort of tabligh, they start the conversation that the only being who does everything is Allah subhanahu wa ta'ala.
ये मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह की दीनी लैंग्वेज है.
Now this language was given to this effort by मौलाना यूसुफ साहब.
क्योंकि यहाँ से मुसलमान में आमतौर पर गड़बड़ है, इसलिए वो यहाँ से ईमान शुरू कराते हैं.
Because usually, generally speaking, there are problems in the tawheed afali, in the actions. That's why he started this, that there is no one capable of doing anything but Allah.
इसीलिए ईमान का ये भी हिस्सा होता है कि फेल जो कुछ होता है, हरकत जो होती है, उसमें फाइल अल्लाह होता है.
This is part of the iman of a person that the action comes into existence, when action takes place, the fa'il, the doer of this action is Allah subhanahu wa ta'ala.
इसको कहते हैं कि फेल एक निस्बत दो.
This means
that सूफिया कहते हैं फेल एक निस्बत दो. अब इसका तर्जुमा करो, फिर मैं इसके बाद इसकी तफसील में जाता हूँ. फेल एक,
the action is one, the sufiya say, and the
sufiya निस्बत, निस्बत फोर्स को नहीं बोलते, निस्बत कनेक्शन को बोलते.
Connections are two, but the action is one.
No, connection is two. निस्बत दो का मतलब यह है कि एक निस्बत उस फेल की अल्लाह की तरफ होती है, एक निस्बत उस फेल की मखलूक की तरफ होती है.
Two connections meaning one affiliation and one attribution is towards a human being who has done this act, who is doing this action, and another attribution is towards Allah subhanahu
wa ta'ala. उधर से जो होती है उसका नाम खल्क फेल है, पैदा करना फेल का.
This affiliation and connection toward or attributing towards Allah is khalq-e-fail, meaning the creation of that action.
और जो मखलूक की तरफ होती है उसको कस्ब-ए-फ़ेल कहते हैं.
And as far as the affiliation and pointing towards the makhluk, the creation is, this meaning the doing of the action.
Kasab, laha ma kasabat wa alayha accepting. Laha ma kasabat wa alayha maktasabat.
It's the accepting as far as the attribution towards a human being, it means the acceptance of that action.
जब फैन फिरता है तो फैन के फिरने को पैदा करने का काम अल्लाह करता है.
Now when this fan turns on and starts moving to develop this thing and to start this thing to produce this thing, this is done by Allah.
लेकिन वो फैन में ये कैपेबिलिटी है, उसके अंदर ये इस्तेदाद है कि वो उसको एक्सेप्ट, कबूल करता है. ये चेयर नहीं फिर सकती वैसे, इसमें नहीं है वो कबूलियत.
Now this fan has this capacity to extract that thing, to absorb that thing and start moving. That same amal or action is thrown or done towards the chair, the chair doesn't have the capability to absorb it.
तो पूरे चीजों में, पूरी कायनात में जहां हरकत है उसमें फाइल अल्लाह है.
Wherever there is action, there is move, no matter where in the entire humanity, the doer behind it is Allah subhanahu wa ta'ala.
चाहे कोई सी भी मखलूक हरकत करे,
no matter what type of creation is moving.
सूरज और चांद का फिरना, उसमें फाइल अल्लाह फिराते हैं.
The moving of the sun and the moon, Allah subhanahu wa ta'ala does it.
और पूरा यूनिवर्सल, यानी मतलब कहकशां, पूरा सोलर सिस्टम, फिर उससे ऊपर पूरी दुनिया ही फिर रही है, वो फिराने में फाइल अल्लाह होता है.
The entire universe, the entire solar system, it's moving based on whatever it is supposed to do. The entire power and the being behind it.
जितनी कारें घूम रही है, दौड़ रही है, उसमें फिराने का काम मशीन से लेकर बाहर के पहिए तक अल्लाह करता है.
The cars that are moving in different corners of the world, starting from the energy that is coming from the engine and eventually culminating on the wheel,
صرف کار کی بات نہیں, بس ہے, ٹرین ہے, پلین ہے, راکٹ ہے اور سیٹلائٹ ہے, سب ہے, سب میں حرکت فائل, حرکت میں فائل اللہ ہوتا ہے. اور پوری مخلوق میں اس کی ہر حرکت میں فائل اللہ ہوتا ہے. ہر ہر پرسن کے ساتھ میں جو کچھ بھی ایکشن حرکت ہے وہ اللہ اس کا فائل ہوتا ہے. جو کرنے والی ذات اللہ کی ہے, جب بولتے ہیں نا اس کے پیچھے بڑی ڈیٹیل ہے, ذہن ہر ایک کا نہیں جاتا. اور آدمی کو سمجھ میں نہیں آتا کہ یہ کیسا ہوگا. اور اللہ تبارک و تعالیٰ ایسا ہی ہے کہ وہ سمجھ میں نہیں آتا کہ وہ کیسا ہوگا. جو سمجھ میں آ گیا وہ خدا کیوں کر ہوا. اللہ تبارک و تعالیٰ کو اس کے افعال سے صفات سے ہی جانا جا سکتا ہے. اور یہی سچ ہوتا ہے. اور اسی کا نام پاکی ہے. اور اس کے اگینسٹ جتنی بات دماغ میں بیٹھی ہوگی وہ ناپاکی ہے. اب اندازہ کرو کہ اپنے کو کہاں سے پاک کر لیتے جانا ہے. سر سے لے کے قدم تک, یہاں سے اندر سے لے کے باہر تک, شروع سے لے کے آخر تک, ہم یہاں سے وہاں تک زخمی زخم ہمارے پاس ہے. اسی لیے کتنی سخت ضرورت ہوتی ہے اسلامی تعلیمات کی. ابھی اہل اللہ جو ہوتے ہیں وہ ادھر لے کے آتے ہیں آہستہ 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 آہستہ, کیونکہ جیسے حضور پاک صلی اللہ علیہ وسلم نے یہی سکھایا ہے. اس کو ہم سادے انداز میں سمجھنے کی کوشش کرتے ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے 23 سال محنت کی. اور کیسی محنت کی سب کو پتا ہے, امت کو پتا ہے کہ حضور کیسی محنت فرماتے تھے. اللہ پاک نے اسلام کو غلبہ دیا. اللہ نے فتح مکہ کی صورت پیدا فرما دی. کتنے مجاہدے, کتنی قربانیاں, کیسا خون بہایا, کیسا پسینہ بہایا, کیسی تکلیفیں برداشت کی, بھوک کی تکلیف, پیاس کی تکلیف, بے عزتی کی تکلیف, تھوکے جانے کی تکلیف, مجنون کہلائے جانے کی تکلیف, ہر قسم کی تکلیف صحابہ نے بھی اٹھائی, سرکار نے بھی اٹھائی. اور دشمنوں سے 150 مرتبہ لڑنا پڑا 10 سال کے اندر. حضور پاک صلی اللہ علیہ وسلم مکے کو آ رہے ہیں. اس کے بعد فرما رہے ہیں کہ وحزم الاحزاب وحدہ. انجز وعدہ ونصر عبدہ وحزم الاحزاب وحدہ, اکیلے نے شکیل دی.
Allah fulfilled his promise, Allah helped his slave, and he, alone subdued and defeated the enemies.
Na maine kiya, na sahaba ne kiya.
Neither did I do, nor did the sahaba of
Allah. Allah ne kiya.
Allah himself alone did.
Huzur se bada sachcha koi hai.
Is there anyone more truthful
than Allah? Allah was sadiqul masdooq hai.
He was given the title that he was the most truthful person.
Woh ye batana chah rahe hain ki fa'il Allah hota hai.
This is what he wants to mention here, that the doers of Allah subhanahu wa ta'ala.
Puri kainat mein yahi cheez hai.
This is the entire universe.
Kisi ko izzat milti hai, Allah hi deta hai.
Honor is from Allah.
Koi zaleel hota hai, Allah hi deta hai. Allah hi karta hai.
Somebody is disgraced, it is by Allah.
Rahat milti hai, Allah hi ki taraf se.
Calm, tranquility from Allah subhanahu wa
ta'ala. Takleef aati hai, Allah hi ki taraf se.
Problems, calamities from Allah subhanahu wa ta'ala.
Pure musalman عزت میں آ جائیں تو اللہ کی طرف سے.
The entire Muslim become respectful
پورے مسلمانوں پر دشمن چھا گیا وہ اللہ ہی کی طرف سے. خواجہ صاحب فرماتے ہیں کہ یہ دشمن انہی کے ابھارے ہوئے ہیں, کہیں شیر بھی جوتے جاتے ہیں ہل میں, یہ دشمن انہی کے ابھارے ہوئے ہیں, کہیں شیر مسلمان جیسا شیر ہل میں جوتا جا رہا ہے, بیلوں کی جگہ پہ اس کو یوز کیا جا رہا ہے, اس کو سمجھانا چاہ رہے ہیں یہ دشمن انہی کے ابھارے ہوئے ہیں, کہیں شیر بھی جوتے جاتے ہیں ہل میں. ہمارے گناہوں کی وجہ سے ہم کو پاک کرنے کے لیے ہے, اس لیے کہ اللہ نے فرمایا کہ لیذیقہم بعض الذی عملوا ولعلہم یرجعون, تھوڑا چکا دوں کہ وہ کیا کما رہے ہیں اور تاکہ واپس آ جائیں. صوفیہ کرتے یہ ہیں تزکیے میں محنت کر کے کہ فاعل اللہ تبارک و تعالیٰ کو دیکھنے کی عادت ڈالتے ہیں. اور ہم سب کو ایمان کے اس لیول پہ جانا ہے. حضرت سیدنا عبد القادر جیلانی رحمۃ اللہ علیہ کا ملفوظ ہے ان کی دعا میں, وہ فرماتے ہیں کہ اللہم ومحق فعلی وفعل الفاعلین فی احدیت فعلک, یا اللہ میرا فعل اور سارے فاعلوں کا فعل مٹا دے تیرے فعل کے اندر. مجھے نظر یہی آئے کہ فعل ایک ہی کا ہو رہا ہے. اسی لیے حضرت مولانا گنگوئی رحمۃ اللہ علیہ, رشید مولانا گنگوئی رحمۃ اللہ علیہ نے جب اپنے حالات اپنے شیخ حضرت حاجی امداد اللہ صاحب کے پاس لکھے تو اس میں ایک جملہ لکھا تھا. تو یہ فرمایا تھا کہ مادب اور زام میرے پاس برابر ہو گئے, تعریف کرنے والا اور برائی کرنے والا میرے نزدیک برابر ہو
گئے.
تو حضرت حاجی صاحب نے ان کو جواب میں جو بات لکھی وہ بڑی عجیب ہے. اس لیے انہوں نے فرمایا کہ توحید افعال مبارک ہو. اس وقت اب تمہارے ذہن میں توحید افعال کھلی ہے, اس لیے کہ مادہ کی مدح ادھر سے, اظام کے عدم ادھر سے. تو بیچ والا تو بیچ میں سے ہٹ گیا, کیونکہ پھر توحید افعال کھلی. اب یہ چیز اس کا کوئی تعلق نہیں دکھ رہا تھا, مگر کھولنے کے بعد پتا چلا کہ کتنا گہرا کنیکشن ہے.
Now apparently there was any connection in this thing, but once this thing opened up, now we realize what's connection.
حضرت منصور حلاج کا نام سنا ہوگا آپ نے.
You might have heard the name of Mansoor Haddad.
ان کو جو ہے نا سولی پہ چڑھا دیا, ان کو ختم کر دیا گیا تھا.
He was hanged.
کیوں؟ اس واسطے کہ ان کی زبان سے کچھ ایسی بات نکل رہی تھی.
Because certain words were coming out of his tongue.
اس زمانے کے لوگوں نے, علماء نے ان کو بتایا کہ نہیں, انتظاماً ان کو ختم کر دو.
The ulama of that time, for the sake of administration and logistics, gave this decree that he should be finished, he should be hanged.
ہمارے شیخ فرمایا کرتے تھے کہ اگر کسی صوفی سے پوچھتے تو فتوا نہ ملتا. یعنی اگر ایسا کوئی عالم ہوتا جو صوفی بھی ہوتا تو ہرگز ان کے بارے میں یہ نہ کہتا. کیونکہ وہ حقیقت کو پہچانتا تھا کہ یہ کیا بول رہا ہے, unki zuban se nikal jata tha anal haq.
This would come over this time.
Anal haq, main haq hu.
This would come over this time that I am haq.
Farmaya isme kya galat baat thi?
The reply was, the sheikh said, what is there wrong?
Common matlab iska hai, ana alal haq, main haq par hu.
The common meaning of this is that I am on haq, I am on the right.
To ye koi jhoot baat to nahi bol raha tha, wo bichara khamakha usko suli chadwa di.
He was hanged for no reason.
Khair, jo bhi hua, lekin jab unko suli par chadane ke liye jallad aaya,
but when the hangman came to hang him,
to unko jab unhone dekha to dekhne ke baad badi ajeeb baat farmayi.
When the hangman saw him, he said something very different.
Farmaya, baya baya baharange ki mi aayi man khoob shanatam, a jao jis rang mein bhi aap aaoge main pehchan lunga aapko. Ye unhone farmaya, baya baya, nahi Mansoor Handa ji farmaya. حضرت منصور نے جلاد کو دیکھ کے فرمایا.
منصور اللہ جب saw the hangman, he said, come. I mean, don't be late. You are welcome. In whatever form and shape you come, I will recognize you.
مطلب جلاد کے ہاتھوں کو حسن منصور کی طرف بڑھتے ہوئے جو دیکھ رہے تھے منصور, تو اس کے پیچھے فاعل اللہ ہونے کو دیکھ رہے تھے.
Meaning when he saw his hands come, have the hangman coming near him, behind in reality he was seeing the Amr.
فرماتے تھے کہ بیا بیا بہار رنگے کے می آئی من خوب شناتم, آ جاؤ جس رنگ میں بھی تم آؤ گے میں پہچان لوں گا, چاہے دشمن کے روپ میں, چاہے دوست کے روپ میں, چاہے سلی پہ چڑھانے والے کے روپ میں, چاہے چھوڑنے والے کے روپ میں.
Meaning the power of Allah in whatever form and shape it comes, the action of Allah in whatever forms and shape it comes, whether in the face of an enemy or a friend, whether in the face of a person who hangs or who believes someone, I would know that this is Allah's.
یہ کوئی بہت گہری بات نہیں ہوتی, ہم سمپل ایمان رکھتے ہیں.
This is not something deep. We have simple ایمان.
صرف ہمارا ذہن نہیں جاتا,
but the only thing is that our mind and intellect has
ہماری ایکسرسائز نہیں ہوئی.
Because we have not done this exercise.
ورنہ موٹی بات ہے, بلقدر خیری ہے وشری ہے, یہی تو ترجمہ ہے اس کا, اور کیا ہے. اب کتنا ایمان ہمیں بنانا ہے کہ توحید افعالی ہماری بن جائے.
Now we have to bring our iman on this level that the توحید افعالی, the oneness of actions of Allah opens up for us.
کہ اللہ تبارک و تعالیٰ ہی کرنے والے ہیں.
Allah alone is the doer.
کیونکہ جتنا یہ کھلتا جاتا ہے, کلمہ ایسی چیز ہے کہ سمپل بھی ہے اور آپ اس کے ڈیپتھ میں جائیں گے تو اس کی کوئی حد نہیں ہے.
It's the kalma, the la ilaha illallah Muhammad Rasulullah is such, if you just go on its surface, it's simple. If you want to go in its depth, there is no end to its depth.
Isi wajah se Hazrat Harisa ka qissa hai na, kaifa asbahta wala. Huzur Pak sallallahu alaihi wasallam, ha Harisa hi hai. Huzur Pak sallallahu alaihi wasallam ki khidmat mein ek sahabi aaye, pucha ya Harisa, kaifa asbahta ya Harisa.
A sahabi came to the company of Rasulullah sallallahu alayhi wa sallam, Harisa radiallahu anhu. Rasulullah sallallahu alayhi wa sallam asked him a question, how was your morning, meaning what state you woke up?
تو وہ ان کے سوال کا انداز, ان کے جواب کا انداز ویسے ہی ہوتا تھا اس زمانے میں, ہماری طرح کے نہیں ہوتا تھا.
Now they asked him, and the answer of the sahaba radiallahu anhu was on this level, was not on our level today, as we asked our name.
ہم تو یہی کہتے ہیں کہ نیند آئی تھی رات میں, نہیں آئی, مچھر کاٹے نہیں کاٹے, بیوی کیا بولی, بھائی بچہ کیا بولا, رات میں دودھ ملا تھا نہیں ملا تھا, اٹھ کے چائے پی نہیں پی, یہ ہمارے سوچ کا انداز ہے.
When somebody asks you how was your morning, our reply is, were we able to sleep good last night, the mosquitoes bothered us or not, how what did our wife and children say, we got milk and tea once we woke up, this is our mentality.
وہاں دوسرا انداز تھا.
Their point of view was different.
انہوں نے کہا اصبحت مؤمنا حقا.
He replied that I woke up in a state that I was a complete believer.
وہ تو حضور پاک صلی اللہ علیہ وسلم تھے تربیت کرنے والے مزکی.
Because the person who was doing this culturing was Rasulullah صلی اللہ علیہ
وسلم. انہوں نے پوچھ لیا فوراً.
He asked him right away.
فرمایا اِنَّ لِكُلِّ قَوْلٍ حَقِيقَةً فَمَا حَقِيقَةُ قَوْلِكَ. ہر بات کی ایک حقیقت ہوتی ہے, تمہاری بات کی کیا حقیقت.
رسول اللہ صلی اللہ علیہ وسلم said there is evidence and proof for every claim. What is the proof for your claim?
انہوں نے بھی جواب ویسے ہی دیا. پھر کیا ایمان تھا, اس ایمان کے کیسے اثرات ہوتے ہیں دیکھیے آپ, کیسی تربیت ہوئی تھی ان کی, کیسی سوچ
تھی.
انہوں نے فرمایا کہ عذبت نفسی عن الدنیا,
I woke up in a state that I found myself
removed
from this dunya.
मैं अपने अपने नफ्स को मैंने दुनिया से निकाल दिया.
I woke up in a state that I had totally taken out my inner self from this dunya. It's totally secluded in the out.
कितना बड़ा जुमला है.
It's such a huge.
आप सोच नहीं सकते कि ये कितना बड़ा दुनिया है.
जुमला. How in depth this sentence is.
तमाम मासिवल्लाह से कोई कल्बी ताल्लुक ही नहीं रहा.
Meaning everything other than Allah, my heart is totally disconnected.
खाली बिल्कुल empty.
My heart is empty from everything other than Allah.
और अल्लाह ऐसे ही दिल में समाते हैं.
And this is how Allah settles in the heart.
अल्लाह की मोहब्बत ऐसे ही दिल में आती है.
How the love of Allah settles in the heart.
अल्लाह की मारिफत ऐसे ही दिल में आती है.
How the recognition of Allah settles in the heart.
आदमी चाहे दुनिया में रहे लेकिन दिल में दुनिया की कोई चीज को अल्लाह बर्दाश्त नहीं करता.
No matter a person lives in this dunya, but Allah doesn't allow the dunya to come inside.
दिल मैंने अपने लिए बनाया है.
Allah says, I've made this heart for myself.
दिल एक बनाया है और एक के लिए बनाया है.
Dil is one, the heart is one, and it's for one.
इस खाने के अंदर कोई गंदगी बर्दाश्त नहीं की जाएगी.
There is no impurity is tolerable in the sight of Allah in this cubicle, in this space.
और फरमाया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अरा अहले जन्नत यतजावबू. मैं जन्नतियों को देख रहा हूँ कि वो आपस में मुलाकातें कर रहे हैं.
And I'm seeing the people of Jannah, meaning I've seen them literally, they are meeting one another.
वारा अहल नार यतजावबून, जहन्नमियों को भी देख रहा हूँ कि वे एक दूसरे पे भीड़ कर रहे हैं. जहन्नमी भीड़ कर रहे हैं, मुड़ बैठ रहे
हैं.
और एक बात कह दी उसके बाद.
One more thing added
to it. वारा अर्श रहमान, रहमान का अर्श मुझे दिख रहा है.
And I'm seeing the throne of Allah subhanahu
wa ta'ala. अरफ्त, अरफ्त, हारिसा तो आरिफ हो गया. हारिसा तो आरिफ हो गया. हारिसा तो आरिफ हो गया. अरफ का फलदम जमा रहे. अरफ का फलदम जमा रहे.
Three times Rasulullah sallallahu alaihi wasallam replied, "Arafta, arafta," meaning you have recognized Allah subhanahu wa ta'ala. You have come on this level of recognition. Now be steadfast on it.
तो उस यकीन का, उस ईमान का असर पूरी जिंदगी पर.
Now the effect of that iman is on the whole entire life.
बताओ वहाँ हिर्स कहाँ होगी?
Where there would be greed in it.
वहाँ किब्र कहाँ होगा? वहाँ एजाब कहाँ होगा? खुद पसंदी कहाँ होगी? वहाँ बुखल कहाँ होगा? वहाँ बुजदिली कहाँ होगी? वहाँ बेहयाई कहाँ होगी? वहाँ बेमुरूबती कहाँ होगी? वहाँ बेसब्री कहाँ होगी? वहाँ बेशुक्री कहाँ होगी? इन सारी गंदगियों से नफ्स पाक हो
जाएगा.
ये सारी गंदगियां होती हैं. उन सबसे पाक होना होता है. जो आदमी इनसे पाक होता है वो कामयाब होता है. फरमाया जिसने अपने नफ्स को पाक किया वही कामयाब हुआ.
Only those people attain success, those who purify their inner selves.
وَقَدْ خَابَ مَنْ دَسَّاهَا, جو اس کو پاک نہیں کیا وہ نقصان میں پڑ گئے.
Those people who don't purify their inner selves, they are indeed lost. They have lost.
اسی لئے میرے دوستو دعوت کے ذریعے سے اپنے آپ کو اللہ کی طرف متوجہ کرنا ہے.
Through the effort of دعوت we get connected to Allah.
اہل علم کے ذریعے سے علم حاصل کر کے اپنے آپ کے اندر علم لانا ہے, اللہ کی مرضیات اور نامرضیات.
Through the people of knowledge, we acquire the knowledge of the likings of Allah and the dislikings of Allah.
फिर तरबियत के जरिए से, खानकाहों के जरिए से, मशायखीन से ताल्लुक के जरिए से अपने नफ्स के रजाइल को, नापाकियों को दूर करना है.
Now through the khanqahs, through the ahlullah, we purify our inner diseases.
और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के ये तीनों काम थे.
And these were the three efforts of Rasulullah sallallahu alaihi
wasallam. और ये आखिरी काम हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का आखिरी लेवल का होता था.
And this last thing, meaning tasqiya, was in the time of Rasulullah sallallahu alaihi wasallam, the last level of effort.
فَمَا بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الْأَخْلَاقِ.
I have been sent to perfect the good morals.
आपने ये भी फरमाया इन्नमा बुइस्तु मुअल्लिमन.
He also said that I have been sent as a teacher.
और दायन इल्लाह तो कुरान पाक में जगह जगह है.
And Allah says in on different occasions that he's the one who used to call towards Allah.
हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम दाई भी थे.
He was a da'i, the one who calls.
आप मुअल्लिम थे. वयुअल्लिमुहुमुल किताब वल हिकमा.
He was also a teacher.
اور آپ مزکی تھے. وہ یزکی ہم تو آدمی کب بنتا ہے؟ جب پہلے اللہ کی طرف متوجہ ہو جائے. پھر اس کے بعد اللہ کے مرضیات اور نامرضیات کو ظاہری اور باطنی جانے. پھر اس کے بعد اس علم کے اندر محنت مجاہدہ ریاضت کا پروسیس جاری کر کے اپنے آپ کو اپلائی کرے. علم اور عمل کے درمیان میں ایک پروسیسنگ برج ہے. آسان چیز نہیں ہوتی ہے. ہمارے لیے یہی پرابلم ہے اس وقت. ہم نالج کو صحیح کافی سمجھ رہے ہیں. نالج والی قوت آدمی میں الگ ہے, پریکٹس والی قوت آدمی میں الگ ہے. اس کو اس کے مطابق کرنا ایک مجاہدہ ہے. دیکھنے میں ایک ہی قدم کا فاصلہ ہے, لیکن یہ ایک قدم 70 سال میں بھی طے ہو جائے تو بہت غنیمت ہے. اس لیے کہ اس میں 70 سال بھی لگ جاتے ہیں. حضور پاک حضرت بازید بستامی کو خواب میں حضور اللہ پاک نے یہی فرمایا تھا کہ دا نفس کا وتعال, میرے پاس آنا کوئی دور تھوڑا ہی ہے, اپنے نفس پہ پیر رکھ پھر میرے پاس آ جا. اپنے نفس کو چھوڑ دینا اور اس کی جگہ پر اللہ کا علم رکھنا, اور اپنے نفس کو چھوڑنا اور اس کی جگہ پر اللہ کا عمل رکھنا, ہر مرحلے میں ہے تو ایک ہی قدم کا یہ گیپ, لیکن یہ گیپ برسوں چاہتا ہے. بزرگان دین کو 20-25 سال اپنے کو مجاہدے میں ڈالنا پڑا اپنے نفس کو بے نفس کرنے کے لیے. کیونکہ مرضی رکھنے کے باوجود بے مرضی ہونا بہت بڑی بات ہوتی ہے.
To have desires and to have the choice, Allah has given us choice to be a person who holds choice, but to still regard oneself as having no choice and say this is the way.
اور اس دنیا میں اسی کا امتحان ہے اصل.
And this is in fact the examination.
اور اسی بیس پہ جنت و جہنم رکھی گئی ہے.
This base is the jahannam and the hellfire.
اور اسی کا نام امانت ہے.
And this, the second name of this is trust.
یہ ایک ایسی چیز ہے کہ مرضی رکھنے کے باوجود میرے علم کو نافذ کر کے اپنے علم کو اور اپنی خواہش کو نافذ نہیں کرنا, یہی وہ امانت ہے.
Having the option of choice but still discarding it and doing whatever Allah wants and implementing this, this means amanat and trust.
آسمانوں سے کہا تو آسمانوں نے کہا کہ یہ رسکی کام ہم نہیں کر سکتے.
When this was said to the heavens replied you cannot do this risky.
زمین سے کہا تو زمین نے کہا یہ رسکی کام میں نہیں کر سکتا.
But Allah addressed this towards the earth said I cannot do this risky.
پہاڑوں سے کہا تو پہاڑوں نے کہا کہ اتنا بڑا رسک ہم نہیں اٹھا سکتے.
When this was addressed towards the mountains said you won't be able to hold this risky. إِنَّا
عَرَضْنَا الْأَمَانَةَ عَلَى السَّمَاوَاتِ وَالْأَرْضِ وَالْجِبَالِ فَأَبَيْنَا أَنْ يَحْمِلْنَهَا وَأَشْفَقْنَ مِنْهَا.
The shaykh is saying this is what is mentioned in this ayah, that when this responsibility and trust was presented to the heavens and the earth and the mountains, they excused themselves from it.
وَحَمَلَهَا الْإِنسَانِ انسان کو کہا تو کہا میرے سر پہ رکھو دیکھو کیسا کرتا ہوں کام. ساری دنیا میں طوفان بدتمیزی کبھی پھیلاتا ہوں.
When this was presented to the human beings, they readily accepted it.
اللہ نے بھی فرمایا کہ واقعتاً بھائی بڑا ظالم بڑا ظالم. انہو کانا ظلوما جہولا, بڑا ظالم بڑا جاہل, ایک ایسی چیز اتنی بڑی رسکی چیز میں دے رہا ہوں لے لیا ہوں. اور انسان نے اس کو اٹھایا بھی اور نبھایا بھی. اور نبھایا اور قیامت تک نبھائے گا.
They fulfilled it in the past and the humans will keep
ऐसे मर्द मैदान पैदा होते रहेंगे. इंसानी तारीख भरी हुई है. सहाबे किराम पूरे के पूरे निभाने वाले थे. और ये अल्लाह कैसे निभा गए. अंबिया अलैहिस्सलाम की जमात तो अंबिया अलैहिस्सलाम की जमात थी. ऐसा निभाया, ऐसा निभाया कि आसमान और जमीन दंग रह गए. इब्राहिम अलैहिस्सलाम के किस्से को कुरान पाक में इसीलिए बयान किया गया. इब्राहिम अल्लज़ी वफ़ा, वफादार इब्राहिम.
Allah says the first Ibrahim alayhi salam who fulfilled his loyalty.
Yani matlab nibha diya.
He fulfilled, he gave the right of loyalty.
Bete ko zuba karna hai abhi dekho.
The son has to be slaughtered and ready for it.
Biwi ko chhod ke aaya hai, maidan mein chhod ke aana hai abhi dekho.
To abandon his wife and ready to do it.
Pure dushman, pure badshah se lad lena hai abhi dekho. सारे बुतों को तोड़ देना है बिल्कुल देखो अभी. और कोई एकाध जज्बाती चीज नहीं, पूरी की पूरी टोटल लाइफ.
इट इज नॉट अ थिंग ऑफ वन ईयर और टू ईयर और सर्टेन पार्ट ऑफ अ लाइफ. द एंटायर लाइफ ही गिव फॉर.
सारे अंबिया ने निभाया.
ऑल द प्रॉफिट्स अलैहिम सल्लम फुलफिल्ड.
अंबिया के सहाबा ने निभाया.
सहाबा रज़ियल्लाहु अन्हुम फुलफिल्ड.
सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के सारे सहाबा ने निभाया. और फिर वो सिलसिला चला और कयामत तक चलेगा. बड़े बड़े मर्द मैदान पैदा होते रहेंगे. पहले में तो बड़ी बड़ा तबका ऐसा हुआ, लेकिन बाद में भी थोड़े ऐसे रहेंगे. कि अपने नफ्स को रखने के बावजूद, अपनी मर्जी को रखने के बावजूद, अपनी मर्जी को फना कर देने वाले. तो देखने में ये बहुत मुख्तसर जुमला होता है, लेकिन वर्क में बहुत लंबा है. इसलिए और इस्लाम नाम ही है सबमिशन का. मुसलमान हो गया इसका मतलब ये है कि ठीक है अपनी मर्जी खत्म कर दी.
When a person becomes a Muslim, this means he has totally cut off his own feelings and desires.
किसी भी चीज में अपनी मर्जी नहीं चलाने का नाम मुसलमान है.
Not to use his desires and his opinion in one and all. Not in everything he should leave his own desires.
पैर के नाखून से लेके सर के बालों तक एक चीज में भी अपनी मर्जी नहीं.
From the nails of the toes all the way to the hair on top of our head.
मुसलमान बाल भी अपनी मर्जी से नहीं रखता. नाखून अपनी मर्जी से नहीं काटता. अपने बच्चों के अंदर अपनी मर्जी नहीं चलाता. अपनी बीवी के साथ अपनी मर्जी नहीं चलाता. अपने बिजनेस के साथ अपनी मर्जी नहीं चलाता. उसके पास मर्जी चलाने का काम ही नहीं होता. उसका नतीजा ये होता है कि उसके हर काम को अल्लाह पाक अपना काम बोलता है.
And the result of this that he doesn't use his desire in one and all, that Allah says that this is my desire and my will.
Allah Ta'ala ka hadith sharif mein hadith se qudsi hai ke la yazalu 'abdi yataqarrabu ilayya bin nawafil.
That Allah Subhanahu wa Ta'ala says in more or less in a hadith qudsi that a person a slave keeps on coming near to me through the optional acts.
फराइज अदा करते हुए, वाजिब अदा करते हुए, सुन्नतें अदा करते हुए अल्लाह को खुश करने और अल्लाह को अपनाने के लिए नवाफिल के जरिए से अपनी दोस्ती बढ़ाता रहता है. यहाँ तक कि दोस्ती बढ़ाते बढ़ाते मैं अपना दोस्त बना लेता
हूँ.
हत्ता अहबबतुहु फैदा अहबबतुहु फकुंतु समअहु अल्लज़ी यस्मउ बिही وبصره الذي يبصر به ولسانه الذي يتكلم به ويده الذي يبطش به ورجله الذي يمشي به.
And when he comes of this level of becoming beloved, then I become his ear with which he hears, I become his eyesight with which he sees, I become his tongue with which he utters, I become his hand with which he touches and holds, and I become his feet with which he walks.
और अगर वो मुझे कसम दे दे तो फिर मैं उसकी लाज रख लेता हूँ.
And then if he swears upon me, he takes a vow upon my name, then I fulfill his vow.
कायनात के निजाम में अल्लाह पाक चेंजेस ला देते थे किसी बंदे मोमिन की कसम देने पर.
If a believer of such a level that was just mentioned, if he would take a vow and qasam of Allah, Allah would change the situation of the heavens and earth because of his qasam.
हमारे पास एक जमात में एक बुजुर्ग आए थे. वहाँ एक जगह जमात जा रही थी. तो वहाँ के लोगों ने एक बात कही. कहने लगे अगर तुम पानी बरसा दो. पानी नहीं है, कई साल ये कई सालों से पानी नहीं पड़ा है. अगर पानी बरसा दो तो हम तुम्हारे साथ जमात में चलें.
If rain comes because of your dua, will you go in jamaat with you?
वो अल्लाह वाला आदमी था.
He was a pious person connected to Allah.
पता नहीं उसकी माइंड में क्या आया.
Something came in his mind.
उसने कहा कल जलसा करो पानी पड़ा दूंगा.
He said, gather everyone tomorrow, I will ask for rain from Allah.
और जमा हो गया मजमा.
The majma people gathered.
बस एक जुमला उन्होंने कहा बारिश हो गई.
He said one sentence and rain came down.
उन्होंने हाथ उठाया और कहने लगे परवरदिगार ये कुत्ता तेरे दरवाजे पे 50 साल से दुम हिला रहा है पानी पड़ रहा है पानी डाल दे.
He raised his hand and he said that, oh Allah, this dog is
दुम हिला रहा है तेरे दरवाजे पे.
This dog is waving his tail on your doorstep for the last 50 years. Bring down the rain.
उसी वक्त बादल आए और बारिश हुई.
At that point the clouds came and rain came down.
कैसे लोग थे, कैसे लोग होते हैं, कैसे अल्लाह सुनता है उनकी.
लो
अक्सम अल्लाह ला अबर रहो, खुदा को कसम दे दे तो खुदा लाज रख देता
है.
ये दोस्तों बंदे में अल्लाह ने ये बात रखी है कि वो अल्लाह से जुड़ सकता है.
किधर
अल्लाह किधर बंदा.
Such capacity in this human being that he can easily get connected to Allah, and where is Allah and where is this human being? Such a huge difference and distance, but such potential is there in every human being.
जब बंदा अल्लाह की मर्जी के मुताबिक पाक साफ हो जाता अंदर जाहिर से अल्लाह पाक अपना लेते हैं.
When a person cleanses and purifies himself outwardly, inwardly, then Allah makes him.
और उसको अपनी हमेशा हमेशा की रहमतों में दाखिल कर देते
हैं.
अल्लाह अलाउज हिम टू एंटर फॉर हिज इटर्नल ब्लेसिंग. औलिया अल्लाह को न कोई खौफ न कोई हुज़्न होगा.
द वली ऑफ अल्लाह सुभान व तआला, दे विल नॉट रिग्रेट एनीथिंग ऑफ द पास्ट एंड देयर विल बी नो फियर अपॉन व्हाट इज.
लहुमुल बुशरा फिल हयात अद-दुनिया व फिल आखिरा.
देयर इज ग्लैड टाइडिंग फॉर देम इन द लाइफ ऑफ दिस वर्ल्ड आल्सो एंड द हियर आफ्टर.
ला तब्दील लिकलिमात अल्लाह, अल्लाह की बात बदलती नहीं.
And whatever Allah has said, this is going to happen.
ذَلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ. ये कितनी बड़ी कामयाबी है किसी इंसान को मिलना.
What high level of success is this if somebody attains it?
नबुवत का दरवाजा बंद हो गया, विलायत का बंद नहीं हुआ.
The door of popular has been closed, but the door of friend.
विलायत ही बोलो, मुसलमान तो विलायत को समझता है वली होने को.
The door of being a wali of Allah is still open.
हर आदमी के लिए.
For every human being.
कोई बहुत बड़ा शेख उल हदीस, शेख उल तफसीर, मुफ्ती, आलिम होना जरूरी नहीं है.
It's for every Muslim. It doesn't have to be a huge शेख उल तफसीर.
मामूली, जाहिल, बसीत, गवार, बेपढ़ा लिखा, गरीब, मुफलिस, सबके लिए दरवाजे खुले हैं. ये इंसान होने का शर्फ है.
This is the benefit and the honor of being a human being.
और ये हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की उम्मती होने का शर्फ है. ये कलिमे ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह से मंसूब होने का शर्फ है.
दिस इज द बेनिफिट ऑफ बीइंग अफिलिएटेड विद ला इलाहा इल्लल्लाह.
इसलिए फरमाया फअलम अन्नहु ला इलाहा इल्लल्लाह.
दैट्स व्हाट अल्लाह सेड इन द कुरान. लर्न दिस एंड अंडरस्टैंड दिस रियलिटी दैट देयर इज नो वन वर्थी ऑफ वर्शिप बट अल्लाह.
कितने बजे नमाज? इसीलिए फरमाया वस्तग़फिर लिज़म्बिक. एक तो ये इस बात को याद रखना और अपने गुनाहों की माफी मांगते रहना.
One is to understand this reality and learn that there is no one worthy of worship but Allah. The Sheikh is doing the tafsir of the ayah. The second part, wastaghfir lidhanbik, seek forgiveness for your sins.
اور ولی المؤمنین والمؤمنات اور ایمان والے مردوں اور ایمان والی عورتوں کے لیے بھی گناہوں کی معافی مانگو.
And you seek forgiveness from Allah from the sins of the male believers and female.
اور فرمایا والله يعلم متقلبكم ومثواكم, تمہارے ایک جگہ رہنے کو اور تمہارے گھومنے کو اللہ خود جانتا ہے. جن میں بیٹھے ہیں تو بھی جانتا ہے, گھر میں بیٹھے ہیں تو بھی جانتا ہے, آفس میں بیٹھے ہیں تو بھی جانتا ہے, بیچ میں آنے جانے کو بھی جانتا ہے. سفر میں کہاں کہاں جا رہے ہیں, پکنک میں کہاں کہاں جا رہے ہیں, سب جانتا ہے. اللہ یعلم متقلبکم ومثواکم. عجیب بات ہے یہ جو فرمایا نا کہ لا الہ الا اللہ کو یاد رکھو, پھر اس کے بعد یہ فرما رہا ہے کہ میں تمہارے ایک جگہ رہنے کو اور گھومنے کو دونوں کو جانتا ہوں. مطلب لا الہ الا اللہ یاد ہے نہیں وہ بھائی پتا لگا لوں گا. Remembering or not, یاد ہے یا یاد نہیں ہے. اللہ لا الہ الا اللہ کے مطابق تمہاری موونگ ہے یا نہیں ہے, لا الہ الا اللہ کے مطابق تمہارا مسوا ہے یا نہیں ہے. اس کا مطلب یہ بنا کہ صرف لا الہ الا اللہ پڑھنے والا مسجد میں لا الہ الا اللہ پڑھنے والا نہیں ہوتا. اس کی تو پوری زندگی لا الہ الا اللہ ہوتی ہے, اس کا گھر لا الہ الا اللہ ہوتا ہے, وہ اپنے گھر میں لا الہ الا اللہ پڑھنے والا ہوتا ہے, وہ اپنی بیوی بچوں میں لا الہ الا اللہ پڑھنے والا ہوتا ہے. یعنی اس کا ہر ایکشن اس بات کا ثبوت ہے یا اگنورنٹ ہے کہ وہ لا الہ الا اللہ والا ہے یا نہیں.
His every action is an evidence that he is recognizing لا الہ الا اللہ, he is he ignorant of
God. اللہ پہ یقین کی بنیاد پہ کر رہا ہے یا اپنی خواہش کی بنیاد پہ کر رہا ہے.
His action is based on the belief and conviction of Allah or his action is based on his desires.
اس کے لیے مجھے آپ کو محنت کرنی پڑے گی کہ نہیں, اندازہ
کیجیے.
ہمیں تو کسی چیز میں بھی یاد نہیں رہتا کہ اللہ ہمیں دیکھ رہا ہے. اللہ سنتا ہے, اللہ جانتا ہے, اللہ قریب ہے, اللہ ساتھ ہے, اللہ محیط ہے. جگہ جگہ قرآن پاک میں یہ چیز سمجھائی گئی کہ دیکھو اللہ تبارک و تعالیٰ کبھی دور نہیں ہوتے تم سے.
These four things I explain on different occasions in the Quran that Allah is never far away from you.
Alam tara annallaha ya'lamu ma fis samawati wa ma fil ard.
Don't you see this, that indeed Allah subhanahu wa ta'ala knows everything that is said in the heavens and earth.
Ma yakunu min najwa thalathatin illa huwa rabi'uhum. Tumme koi teen ki guftagu nahi hoti magar wo chautha hai.
Three people who are doing conversing with one another, the fourth is Allah subhanahu.
ولا خمسة الا هو سادسهم.
Five people conversing with one another, the sixth one is Allah.
ولا ادنى من ذلك ولا اكثر الا هو معهم اينما كانوا.
Less in number, much huge in number, wherever you are, Allah is with
you. اينما كانوا, جہاں ہوں, اندھیرے میں, اجالے میں.
Wherever you are, in darkness or in light.
خلوت میں, جلوت میں.
In privacy or in public.
کہیں ہوں.
Wherever you are,
ساتھ میں ہیں.
Allah is with you.
معكم اينما كنتم والله بما تعملون بصير, وہ تمہارے ساتھ ہے.
And he is with you wherever you are and he sees and watches you and knows.
اور تمہارے ہر ہر عمل کی خبر آخرت میں تم کو دے دوں گا.
And Allah says that I will inform you of each and every of your actions.
ثم ينبئهم بما عملوا يوم القيامه.
Whatever you did, I will inform them whatever they did on the day of judgment.
حق تعالی شانہ نے اپنے قریب ہونے کو بتایا.
So Allah mentions that I am near you.
اپنے ساتھ ہونے کو بتایا, اپنے جاننے کو بتایا, اپنے دیکھنے کو بتایا, اپنے سننے کو بتایا. کسی بھی انسان سے, کسی بھی مخلوق سے, کہیں سے بھی اللہ تعالیٰ کو نہ دیکھنے میں پرابلم, نہ سننے میں پرابلم, نہ جاننے میں پرابلم.
From every creature of Allah سبحانہ وتعالی, Allah has no difficulty in problem in seeing it, hearing it, being with it.
اب یہ جیسے عقیدہ ہے ویسا استحضار بنانا.
Now based now the level of this aqeedah, belief we have, then the
practice karke uska istizhar karna hai, recognizing bolenge na,
we would practice upon it and then we would have this feeling and recognition in our 24 hour life.
Iske liye pehle zamane mein bade mujahide karaye jaate the.
To acquire this thing, a lot of effort was done in the previous times.
Ek buzurg ke paas ek aadmi aaya.
One person came to a pious person.
Thode dinon mein uske andar tabdili aa gayi.
In a few days, difference came in him.
To uski tarakki ko dekh ke wo buzurg bhi usko chahne lage.
Because of his elevation, the sheikh started loving him.
To dusre logon ko jalesi ho gayi.
Now the other people surrounding that buzurg became
jealous. Mere juma 8 din hua isko aake isko itna chah rahe hain aur hum barson se pade hue hain aur hame muh nahi laga rahe.
Such a short amount of time and he is getting near to a sheikh and we are here for years and he is not paying any attention to us.
Unhone imtihan bataya.
So now he did give
a test. Samjhana chah rahe the ki main kyun isko chah raha hu.
To explain to his other disciples that why do I love him more than him.
Apne shagirdon ko jama kiya.
Gathered all his disciples.
Aur kehne lage ki bhai aaj ek kaam hai.
मेरे पास
खास लोग आ रहे हैं उनके वास्ते दावत इत्तेजावत का एहतमाम करना है मगर उसकी एक खास शक्ल होगी वो ये है कि चाकू और मुर्गी मैं तुमको दूंगा और उसको ऐसी जगह ले जाके काट के लाना जहाँ कोई ना देख रहा हो क्योंकि वो खाने वाले बहुत स्पेशल है
And nobody is seeing you because the people who are going to consume this chicken are special.
तो कोई गया जंगल में जाके काट के लाया.
One went to the jungle and slaughtered it.
कोई कमरा बंद करके काट के लाया.
Somebody behind closed doors slaughtered it.
कोई पत्थर के पीछे दरख्त के पीछे छुप के काट के लाया.
Somebody hid behind a hilltop or a tree and slaughtered it.
वो जो था ना जिसको वो बहुत चाहते थे वो जिंदा मुर्गी लेके आ गया.
The one who was beloved and dear to the sheep, he returned back with a live chicken.
उन्होंने ऐसा तकल्लुफ किया जाहरी तौर पर नाराजगी जाहिर की कि ये क्या तूने बदतमीजी कर दी भाई मैंने सबको कहा देखो कैसा सब काट के लाया तू काट के नहीं लाया कहने के हुजूर आपने क्या फरमाया उन्होंने कहा मैंने कहा था कि ले जाके फौरन ऐसी जगह काट के लाओ जहाँ कोई नहीं देख रहा कहने के बस यही तो प्रॉब्लम हुआ है जिसकी वजह से मैं नहीं काट रहा था जहाँ मैं जा रहा था जब मैं सोचता था कि कोई देख रहा नहीं देख रहा तो अल्लाह ने सबसे पहले याद आता मुझे कि अल्लाह तो देख रहा है ये तो नहीं कहा था आपने कि अल्लाह के अलावा बस तो भाई जब भी गया अंधेरे में गया तो भी पत्थर के पीछे गया तो भी जंगल में गया तो भी कहीं मुझे ऐसी जगह ही नहीं मिल सकी कि जहाँ मैं काट सकता इस वजह से ये जिंदा मुर्गी आ गई वो बुजुर्ग ने फरमाया कि कोई मेहमान उमान नहीं आ रहा बस ये दिखाना था कि इसको मैं चाहता क्यों हूँ तुमको क्यों नहीं चाहता इतना ये सूखी हुई लकड़ी थी आग दिखाते ही पकड़ लिया इसने
दिस वॉज अ ड्राई स्टिक एज सून एज फायर केम नियर इट बिकेम वेट
तुम लोग कच्ची लकड़ी हो धुआं पे धुआं निकलता जा रहा है जितना आग दिखाते हो उतना धुआं निकलता है
एंड यू आर सच अ टाइप ऑफ स्टिक दैट मोर वी शो द फायर टू यू द मोर स्मोक कम्स आउट
तो ये है कि मेहनत करके जो यकीन जो अकीदे इस्लाम के हैं उन्हीं को मुस्तहजर करना होता है
व्हाटएवर द बिलीव्स ऑफ इस्लाम आर वी हैव टू ब्रिंग देम इन रियलिटी एंड एक्सिस्टेंस
क्योंकि वो जितना इस्तेहजार आता है उतना आदमी की सिफात में और उसके अफाल में असर आता है
बिकॉज द बिलीव्स आर देयर बट एज सून एज दे कम इनटू एक्सिस्टेंस बाय वी फीलिंग देम एंड रिकॉग्नाइजिंग देम एंड प्रैक्टिस अपॉन देम डिफरेंट कम्स इन अस
पर इसके लिए मेरे दोस्तों जरूरत पड़ती है किसी अल्लाह वाले से ताल्लुक पैदा करने किसी को अपना मुशीर बनाने की मशवरा लेते रहें उसे किसी को अपने ईमान और अमाल का निगरान कार बनाने की जिस बड़े से बड़े आदमी ने किसी को अपना उस्ताद नहीं बनाया है वो फितनों का शिकार हो गया
No matter how huge a person was, if he did not make someone his sheikh or someone who keeps an oversight of him, one day he got affected by him.
बल्कि जो जितना बड़ा आलिम हुआ है उतने उतना बड़ा फितना किया है
The much bigger alim he became, the much problems he caused.
دنیا میں بڑے بڑے فتنوں کے بانی پیدا ہوئے. کہاں سے پیدا ہوئے؟ کیا وہ لوگوں کے پاس نالج نہیں تھی؟ کیا وہ محنت نہیں کرتے تھے؟ کیا وہ سست اور غافل قسم کے تھے؟ نہیں, ایمان اور عمل کا نگران کوئی نہیں تھا. اور شیطان کا مقابلہ نہیں کر سکتا ایسا آدمی, اس کے پاس نالج کی کمی نہیں ہے. وہ اس نے ہر نبی کی مجلس اٹینڈ کی ہے. وہ پرانا ہے بہت, اور ہر آدمی کو اس کی لائن سے مارنے کا ماہر ہے. دعوت کی لائن سے مارے گا, عالم کو علم کی لائن سے مارے گا, بزنس مین کو بزنس کی لائن سے مارے گا. وہ تو گٹھڑا ہے بہت زیادہ مارنے کا, کمی نہیں ہے اس کے پاس. کتنے لوگ ہیں جن کے پاس کوئی نگران نہیں تھا, وہ برباد ہو گئے. میں اور آپ تو چپیدی چپیدی کا شوربا, کوئی حیثیت ہی نہیں ہماری. وہ تو ایک سیکنڈ میں اڑا دے گا ہم کو. اس وجہ سے ضرورت پڑتی ہے کہ ہمارے ایمان کی کوئی نگرانی کرنے والا ہو, ہمارے اعمال کی کوئی نگرانی کرنے والا ہو, ہماری نیتوں اور اخلاص کی کوئی نگرانی کرنے والا ہو, ہم کو ریاکاری سے کوئی بچانے والا ہو, ہمارے تکبر اور اعجاب کی کوئی نگرانی کرنے والا ہو, ہمارے توحید اور شرک کی کوئی نگرانی کرنے والا ہو. ورنہ تو بہت سے توحید والے بھی شرک میں مبتلا ہوتے رہتے ہیں. ایک آیت میری نظروں سے گزری, جب پڑھتا ہوں تو حیرت میں پڑ جاتا ہوں. ایمان کے باوجود بھی شرک میں مبتلا ہوتے رہتے ہیں. گڑبڑ ہوتی رہتی ہے, اس لیے بڑی نگرانی کی ضرورت پڑتی ہے. اور ہم خود اپنے طور پر نگرانی کر لیں گے تو اس میں بہت زیادہ کنفیوژن ہے. تو ہم تو جانتے بھی نہیں کہ اپنے آپ کو بچائیں کیسے اس مکار سے, جو ہمیں, ہم اس کو نہیں دیکھ سکتے, وہ ہمیں دیکھتا ہے. انہ یراکم ہوا وقبیلہ من حیث لا ترونہم. ہم اپنے نفس کو نہیں جانتے کہ وہ کتنا مکار ہے. ان اعدا عدوک نفسک اللتی بین جنبیک.
The biggest of your enemies is your nafs that is between your two shoulders.
تو اس لیے ان سے اپنے آپ کو بچانے کے لیے کسی صاحب معرفت کی ضرورت پڑتی ہے. اللہ تعالیٰ مجھے اور آپ کو عمل کی توفیق دے, صحیح سوچ و فکر نصیب فرمائے, ہم سب کی صحیح رہبری فرمائے, ہم سب کو اللہ پاک رشد امر کا الہام فرمائے, اور بلند ہمتی اور حوصلہ نصیب فرمائے, اور اللہ پاک اپنا ایمان اور معرفت نصیب فرمائے, اپنی محبت اور خوف نصیب فرمائے. آخر دعوانا الحمدللہ.